यो रेडियो नेपाल हो। अब अच्युत अरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातीदेखि पर्सीसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड सेमी फाइनलमा भिड्दै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानूनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी कानून मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानूनको सुधार तथा थप नयाँ कानून निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनुपर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। मन्त्री गौतमले प्रचलित कानूनहरूको सुधार तथा पुनरावलोकनका लागि उच्चस्तरीय कानून सुधार समिति गठन गर्ने तयारी भइरहेको जानकारी बैठकमा गराउनुभयो।
प्रचलित कानूनको सुधार तथा नयाँ कानून निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढ़ाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानून बनाउनु पर्ने विधेयकको पहिचान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष 2083-84 कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गर्दछ। कार्यतालिकामा उल्लेख भएको भन्दा थप विधेयकहरू समेत पेश हुन सक्ने भएकाले कार्यतालिकामा समावेश गरेका विधेयक बाहेक अन्य कुनै विषयमा तत्काल विधेयकको मस्यौदा तर्जुमा गर्नुपर्ने अवस्था आएमा विधेयकको मस्यौदा तर्जुमा गरी संघीय संसदमा पेश गरिने तथा आवश्यकताका आधारमा विधेयकको प्राथमिकता समेत हेरफेर हुन सक्ने बेहोरा समेत अनुरोध गर्न चाहन्छु। कानून निर्माणको लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन कानून मन्त्रालयले नो योर ल मेक यु ओन ल भन्ने सुझाव पोर्टल सञ्चालन गरी आम नागरिक तथा सरकारवालाहरूबाट सुझावहरू संकलन गरिरहेको छ। प्राप्त सुझावहरूलाई अध्ययन, विश्लेषण तथा सरकारवालासँग छलफल गरी कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गर्ने कार्य भइरहेको समेत सदन समक्ष राख्न।
कानून मन्त्री गौतमले संघीय संसदमा विधेयक निर्माण, छलफल र पारित गर्ने प्रक्रियालाई व्यवस्थित तथा अनुमान योग्य बनाई विधायकी काम कार्यवाही नियमित, सुचारू र समयमा नै सम्पन्न गर्न सभामुख, संसदीय समितिका सभापति र संघीय संसद सचिवालयलाई समेत आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी दुईवटा महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरेको हो। यसअघि महासन्धिका प्रोटोकलमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै श्रम मन्त्री यादवले बाध्यकारी श्रमको रोकथाम, पीड़ितको संरक्षण, न्यायमा पहुँच तथा दोषीलाई प्रभावकारी कार्यवाहीका लागि महासन्धिले सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बनाएको बताउनुभयो। छलफलमा सांसदहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमसँग सम्बन्धित कानूनहरूलाई समयानुकूल र प्रभावकारी बनाएर श्रमिकको सुरक्षा र श्रमको उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोग सहित तीनवटा आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढ़ेर सुनाउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले अस्थायी करार र ज्यालादारी कर्मचारी रोजगारीको सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनरत रहेको भन्दै करिब 50,000 भन्दा बढ़ी कर्मचारीलाई बेरोजगार बनाउने काम नगर्न र समस्या समाधान गर्न माग गर्नुभयो। यसैबीच प्रतिपक्षी दलका सांसदहरूले आज पनि प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले राज्य शक्तिको आड़मा केही संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटमा गाड़ी रोक्नेमाथि छानबिन गरी कड़ा कार्यवाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद कमला पन्तले वर्षा लागेसँगै बाढ़ी, पहिरो र डुबानको उच्च जोखिम बढ़दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले संचार माध्यम अगाडि शंकास्पद रूपमा सवारी साधन तेर्स्याएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो। नेकपा एमालेकी सांसद रोशनी मेचेले रासुपाले निर्वाचनताका वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने आश्वासन दिएको स्मरण गराउँदै गणेश नेपाली आत्मदाह प्रकरणले युवाहरूमा चरम निराशा छाएको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले श्रमिक, मजदूर, किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढ़ेको भन्दै सांसदहरूले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढ़ेर सुनाउनुभयो। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 15 गते शुक्रबार दिउँसो सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निमित्त द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल संघ नेपाल हानका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल समेत सहभागी हुनुभएको छलफलमा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै सरकार समक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको थियो। नेकपा एमाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। धनगढ़ीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्य मन्त्री निर्मला साउदलाई पदमुक्त गर्नुभएको थियो। नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आज राजीनामा दिनुभएको छ। दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार उहाँहरूले आज संयुक्त राजीनामा दिनुभएको हो। सम्भावित विपदजन्य घटनाको न्यूनीकरणका लागि बागलुङका सरकारवाला एकजुट भएका छन्। मनसून सक्रिय भएसँगै जिल्लाका नदी किनार, पहाड़ी बस्ती तथा पहिरोको जोखिम भएका क्षेत्रमा क्षति हुन नदिन सरकारवालाहरू विपद व्यवस्थापनको तयारीमा जुटेका हुन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
विपदजन्य क्रियाकलापलाई रोक्नका लागि बागलुङका जनप्रतिनिधि, प्रहरी, प्रशासन, रेड क्रस लगायतका संघ संस्थाले व्यवस्थापनलाई चुस्त बनाएका छन्। विपदको जोखिम भएका क्षेत्रका नागरिकलाई सचेत गराउने तथा आवश्यक विपदजन्य सामग्रीलाई तयारी अवस्थामा राखेको बताउनुहुन्छ बागलुङको जैमुनी नगरपालिकाका नगर प्रमुख हरिहर शर्मा।
जुन क्षेत्रमा अलि बढी विपद हुन्छ त्यो क्षेत्रका बस्तीहरूलाई सचेत बनाउने काम पनि गरिरहेका छौं। हामीले विपद प्रतिकारका निम्ति आवश्यक पर्ने इक्विपमेन्टहरू पनि तयारी अवस्थामा राखिरहेका छौं। नगरपालिकाले सबै वडामा जनप्रतिनिधिको तर्फबाट र त्यहाँका स्थानीय युवाहरूको तर्फबाट विपदका फोकल पर्सनहरू पनि बनाएर त्यसको सञ्जाल पनि निर्माण गरेका छौं। कहीँ त्यस्तो विपद जान लागेको भए पनि समयमै सूचना प्राप्त गरेर त्यसलाई संयोजन गर्न सकियोस्, पूर्व तयारी गर्न सकियोस्, नागरिकलाई सुरक्षित राख्न सकियोस् भनेर
विपद आउनु अगाडि नै आफूहरू तयारी अवस्थामा रहेको र रेड क्रसका सबै उपशाखालाई आवश्यक सामग्री सहित तयार गरेको नेपाल रेड क्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य बताउनुहुन्छ।
ठूलो वर्षा भयो भने बाढ़ी आउन सक्छ, खोला नालाहरू बढ़ेर पहिरो जान सक्छ, बस्तीहरूलाई बगाउन सक्छ। त्यसकारणले बेलामै सचेत रहनलाई हामीले विभिन्न उपशाखाहरू मार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छौं।
विपदबाट नागरिकलाई बचाउन तथा सम्भावित जोखिमको न्यूनीकरणका लागि सम्पूर्ण तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणीन्द्र खड्काको भनाइ छ।
हामी सबै एकदम संवेदनशील छौं यो विषय। समुदाय, आर्थिक, सामाजिक, मानवीय पक्ष सबैलाई यसले असर पुर्याउने चिज हो विपद भने। हामीले पूर्व तयारी गर्यो भने सम्भावित जोखिमलाई कम गर्न सकिन्छ र भइहालेको खण्डमा पनि त्यसको चाहिँ उद्धार गर्ने, राहतलाई समयमै व्यवस्थापन गर्ने, उद्धार पछिको अवस्थाको व्यवस्थापनका पाटाहरू चाहिँ सजिलो हुन्छ। केही पूर्व तयारी अभ्यासहरू पनि हामीले सञ्चालन गर्यौँ संयुक्त रूपमा।
वर्षासँगै यहाँका केही सड़क अवरुद्ध हुनका साथै घरको पर्खाल भत्किएर एक बालकको ज्यान समेत गएको छ। 10 पालिका रहेको बागलुङका 85 ओडा मध्ये करिब 35 ओडा विपदको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। कोपिला कण्डल, रेडियो नेपाल, बागलुङ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि पर्सीसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकोले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। सांसदहरूले पूँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आईपीओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल धितोपत्र बोर्डको आर्थिक वर्ष 2082-83 भएका मुख्य काम कार्यवाही लगायतका विषयमा भएको छलफलमा सांसदहरूले धितोपत्र बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रभावकारी रूपमा जोड्नुपर्ने र बजारलाई सुदृढ बनाउँदै तरलताको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सूचना तथा संचार मन्त्रालयले मुलुकको सुरक्षा शान्ति तथा व्यवस्था र मित्र राष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ। मन्त्रालयले यही असार 26 गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन 2026 दफा 8 अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो। बैतडीको दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगर क्षेत्रभित्रका किसानहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीको दशरथचन्द नगरपालिकाले किसानहरूको माग अनुसार उनीहरूले भनेकै ठाउँमा एम्बुलेन्स जाने र सहुलियत भाडा दरमा कृषि उपजलाई बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। बजारको दर रेट भन्दा 50% कम भाडा दर तोकेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताउनुहुन्छ कृषि शाखा अधिकृत दीपक कार्की।
अनुसार दर्पाको 11 ओडामा सञ्चालन उपलब्ध 12 महिना हुन्छ। किसानको आवश्यकता अनुसार सञ्चालन हुन्छ। यो मौसमी भन्दा पनि आवश्यकता अनुसार सधैँ स्ट्यान्ड बाई नै रहन्छ। यो
नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानहरूलाई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज भएको बताउनुहुन्छ स्थानीय दिनेश बहादुर सिनाल।
ग्राहकहरू पनि समयमा लाभान्वित हुने भयो। यसले ग्राहकहरूलाई चाहिँ सुविधा सम्पन्न अन्य सेवा सुविधा दिइरहेका जुन एउटा व्यवसायहरू थियो उहाँहरूको भन्दा चाहिँ भाडा
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको 12.5 लाख र नगरपालिकाको 12.5 लाख गरेर 25 लाखको लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको बताइएको छ। सूचना अधिकारी विनोद बहादुर चन्द।
तुरन्तको तुरन्तै ठाउँमा जानु सकिने भएको कारणले पनि यो एम्बुलेन्स आवश्यकता हो। खास गरी अब हामीले हालसालै प्रयोगमा यसलाई ल्याएका छौँ। अहिले पनि धेरै कृषकहरूलाई थाहा पनि छैन र अब यसलाई 11 वडामा चाहिँ कसरी स्तर गर्ने भन्ने कुरा छ। अहिले चाहिँ अब केही वडामा लागू भएको
कृषि उत्पादनको सहज बजारीकरण ढुवानी खर्चमा कमी र किसानहरूको आमदानीमा वृद्धि गर्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
सरकारले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका खम्बामा अव्यवस्थित तथा प्रयोगविहीन इन्टरनेट टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले नेपाल दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका 6 स्थानका प्रयोगविहीन तार हटाउन निर्देशन दिएको हो। साहित्यकार नगेन्द्र राज शर्माको 89 वर्षको उमेरमा निधन भएको छ। उहाँको काठमाडौँको गौरीनगर स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो। अभिव्यक्ति, द्वैमासिक साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक एवं प्रकाशक, शर्माका महापुरूष र दिवास्वप्न उपन्यास तथा पीपलको बोटमुनि र एकान्तका आफन्तहरू कृति प्रकाशित छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि आक्रमण जारी राखे होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानले चेतावनी दिएको छ। विगत केही दिनदेखि एक अर्कामा जारी आक्रमणका बीच आज बिहान इरानका विभिन्न क्षेत्रमा अमेरिकाले हवाई र ड्रोन आक्रमण गरेको अमेरिकाको केन्द्रीय सैन्य कमाण्डले पुष्टि गरेसँगै इरानको पछिल्लो चेतावनी आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तासम्म वार्तामा नफर्के इरानका पुल र ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की दिनुभएको छ। आक्रमणका क्रममा ऊर्जा केन्द्रको बचाव गर्दै आएको भए तापनि अन्तत ऊर्जा केन्द्रहरूमा नै आक्रमण गर्न परेको राष्ट्रपति ट्रम्पले एक टेलिभिजन अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ। यसैबीच इरानी सेनाले अमेरिकालाई लक्षित गरी जोर्डन, कुवेत र बहराइनमा आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युसनरी गार्डले जनाएको छ। युक्रेनमा आज भएको रूसी आक्रमणमा 6 जनाको मृत्यु हुनाको साथै कम्तीमा 20 जना घाइते भएका अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीहरूले कालो सागरको बन्दरगाह सहर ओडेसा र रूसको सीमा नजिकैको उत्तर पूर्वी सहर सुमीका औद्योगिक तथा चिकित्सा सुविधाहरूलाई लक्षित गरेका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
धान रोप्ने मुख्य महिना असार सकिने लाग्दा देशभर करिब 50% मात्रै रोपाई सकिएको छ। यस वर्ष करिब 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान रहेकोमा हालसम्म 6,82,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस वर्ष ढिलो गरी मनसून शुरू भएका कारण रोपाई पनि ढिलो भएको हो। गत वर्ष यही अवधिमा करिब 60% रोपाई भएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। हाल देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी साता रोपाई अझ बढ्ने उपमहानिर्देशक कोइरालाले बताउनुभयो। कृषि सूचना केन्द्रले देशभर मनसूनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अप्नाउन खाद्य बाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ। केन्द्रले यस साता देशभर मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको हो। केन्द्रले अन्न बाली र तरकारीमा क्षति हुन नदिन खेतबारी, बगैंचा तथा पशुपन्छीका गोठखोर वरिपरि पानीको उचित निकासीको प्रबन्ध गर्न आग्रह गरेको छ। यस्तै वर्षातको समयमा पशु चौपायामा कुनै रोगको लक्षण देखा परे यथाशीघ्र पशु सेवा कार्यालयमा सम्पर्क गर्ने लगायतका सुझाव सहित 1,00,000 जना भन्दा बढी किसानलाई मोबाइल SMS मार्फत सन्देश पठाएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनुभयो। नेपाल धितोपत्र बोर्डले हाल नेपालमा हितग्राही डिम्याट खाताको संख्या 77,66,000 भन्दा बढी पुगेको जनाएको छ। बोर्डले सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र 2083 आर्थिक वर्ष 2077-78 17,00,000 हाराहारी रहेको डिम्याट खाता बढेर कुल जनसंख्याको 26% भन्दा बढीमा पुगेको उल्लेख छ। यस्तै आर्थिक वर्ष 2077-78 7,00,000 हाराहारी रहेको मेरो सेयर खाता बढेर चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा 67,37,000 भन्दा बढी पुगेको छ। विगत 5 वर्षको अवधिमा धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार गर्ने TMS खाता खोल्नेको संख्या पनि करिब 35,000 बढेर 34,66,000 पुगेको बोर्डको प्रतिवेदनमा उल्लेख छ। कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बढी मालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। विगतमा जनै पूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै तीर्थयात्री तथा पर्यटक बढी मालिका पुग्ने गरे पनि अहिले अन्य समयमा पनि जान थालेका छन्। वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटक त्रिवेणी पाटन पुग्ने गरेको राजकोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो। समुद्री सतहबाट झण्डै 4,200 मिटरको उचाइमा रहेको त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
नेपाल ACC महिला U19 प्रिमियर कपको सेमी फाइनलमा पुगेसँगै एसिया कपमा छनौट पनि भएको छ। मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई 9 विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल अन्तिम 4 पुगेको हो। जितको लागि 87 रनको सामान्य चुनौती नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। त्यसअघि टस जितेर जापानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। विश्वभरमा जापानले सबै विकेट गुमाएर 86 रन मात्र बनाउन सक्यो। नेपाल सम्म चरणको 3 खेल जित्दै सम्म विजेता बनेर क्वार्टर फाइनलमा पुगेको हो। अब नेपालले युएसँग सेमी फाइनल खेल्नेछ। इन्डोनेसिया र थाइल्याण्ड बीच अर्को सेमी फाइनल हुनेछ। यी 4 राष्ट्र U19 एसिया कपमा छनौट भएका छन्। फिफा विश्वकपको दोस्रो सेमी फाइनल 2 पुराना प्रतिद्वन्दी इङ्ल्याण्ड र अर्जेन्टिना एलान्टा स्टेडियममा आम्ने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार 12:45 बजे शुरू हुनेछ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। इङ्ल्याण्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ भने साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। मेस्सी प्रतियोगितामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाका 7 अन्य खेलाड़ीले पनि गोल गरिसकेका छन् भने टोलीको रक्षापन्थी क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनको नेतृत्वमा मजबूत देखिएको छ। गोलकिपर एमिलियानो मार्टिज पनि उत्कृष्ट लयमा छन्। इङ्ल्याण्डका कप्तान ह्यारिकेन र बेलिकमले समान 6 गोल गरेका छन्। विश्वकप इतिहासमा एउटै टोलीका दुई खेलाड़ीले एउटै सेसनमा कम्तीमा 6 गोल गरेको यो पहिलो पटक हो। मार्क्स राशफोर्डले पनि 1 गोल गरेका छन् भने एन्थो गार्डेन र बुकाओ साकाले समान 3 असिस्ट दिएका छन्। अर्जेन्टिना विश्वकप इतिहासमा 6 पटक सेमी फाइनल खेल्दैछ। यसअघि खेलका 5 सेमी फाइनल जितेर फाइनल पुगेको अर्जेन्टिनाले यो कीर्तिमान कायम राख्ने लक्ष्यमा राखेको छ। विश्वकपमा यी दुई टोली बीच 5 पटक भेट भएको छ। इङ्ल्याण्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेको छ। यी दुई फुटबल महाशक्ति मध्ये विजेता टोलीले जुलाई 19 न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 30.1 मिलिमिटर। पोखराको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। र दिपायलको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातीदेखि पर्सीसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इङ्ल्याण्ड सेमी फाइनलमा भिड्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।